This is Radio Adelaide on digital radio, online and 101.5 FM. It's now time for Yuba Sansar, a look at the Bhutanese youth world in Nepali, presented by the Bhutanese Association of South Australia.
नमस्ते साथी, स्वागत छ तपाईँको आफ्नै कार्यक्रम युवा संसारमा। आजको कार्यक्रममा म सीता र देवी पोखरेल आइसकेका छौँ। तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो एडलेट 101.5 मेगाहर्ज अनि अनलाइनको वेबसाइट रहेको छ www.radio.edu.au। अनि तपाईँको फुर्सदको समयमा रहेको छ हाम्रो आफ्नै वेबसाइट www.yuvasansar.com अनि हाम्रो सहकर्मी साथी इन्द्रको ब्लगबाट पनि सुन्न सक्नुहुनेछ। उसको वेबसाइट रहेको छ ipajournal.com अनि आइट्युनमा पनि सुन्न सक्नुहुनेछ।
हजुर श्रोताहरू, हामी हिजो अस्ति मात्र जस्तो लाग्छ हामी कार्यक्रम सुरु गरेको March 4, 2012 आज हामीले कार्यक्रम सुरु गरेको। आजको हाम्रो 38 संस्करणमा पुगेका छौँ हामी। आज 38th एपिसोड ब्रोडकास्ट गरिरहेका छौँ रेडियो एडलेड 101.5 मेगाहर्जको तरङ्गबाट। भने हालसम्म हामीले धेरै विषयवस्तुहरू प्रस्तुत गऱ्यौँ, धेरैसँग अन्तर्वार्ता लियौँ, अमेरिकाबाट आउनुभएका साथीहरूसँग अन्तर्वार्ता लियौँ, भने हामीले सिनियरसँग पनि लियौँ, युवा प्रतिभाहरूसँग पनि लियौँ र विभिन्न जानकारीहरू पनि हामीले प्रस्तुत गर्दै रह्यौँ। यस्ता कार्यक्रमहरू निकै लोकप्रिय नै रहे। हाम्रो कार्यक्रमको लोकप्रियता बढ्दै गएको हामीले पनि पाएका छौँ। हामीले अस्ट्रेलियामा मात्र नभएर श्रोताहरूले अमेरिका, नेपाल, भुटान र अन्य देशहरूमा पनि हामीलाई सुन्ने गर्नुहुन्छ र हाम्रा प्यारा प्यारा श्रोताहरू त्यहाँ हुनुहुन्छ र हामीलाई प्रत्यक्ष सुन्न नसके पनि उहाँहरूले वेबसाइटमा अपलोड गरेको कार्यक्रम सुनेर पनि माया गर्नुभएको छ र सुन्ने श्रोताहरूको धेरै ठुलो जमात पनि हामीले पाएका छौँ। र हामी सबैलाई थाहा छ नै सीता, सबै श्रोताहरूलाई थाहा छ, हामी सबैलाई थाहा छ ipajournal.com लगायत युवासंसार.com र आइट्युन्समा अपलोड हुन थालेपछि हाम्रो कार्यक्रमको निकै लोकप्रियता बढेको स्टाटिस्टिक्सले देखाएको छ। होइन,
मलाई पनि लाग्छ हाम्रो साथीहरूलाई धेरै सजिलो भयो क्या। अनलाइन त सुन्न सकिँदैन, रेकर्डेड चाहिँ हाम्रो साथीहरूले धेरै सुनेको हामीले देखेको पाएको छ।
हामीलाई श्रोताहरूले यति धेरै माया गरिदिनु भएकोमा हामी धेरै धेरै आभारी छौँ र आभार प्रकट गर्दछौँ र भविष्यमा पनि यस्तै सद्भाव हामीलाई देखाइदिनुहुन्छ होला भन्ने हामीले आशा लिएका छौँ। र हामी विनम्र अनुरोध पनि हामी सम्पूर्ण युवा संसार परिवार श्रोताहरूप्रति हामीलाई यस्तै माया दर्शाइराख्न, यस्तै सद्भाव दर्शाइराख्न हामी विनम्र अनुरोध पनि गरिरहनेछौँ। श्रोताहरू, हाम्रा श्रोताहरूमा हाम्रो कार्यक्रमको लोकप्रियता बढिरहेको बेला अर्को एउटा नयाँ खबर हामीले सुन्न पाएका छौँ। यो अति नै निकै गौरवान्वित भएका छौँ। यो रहेको छ हाम्रो कार्यक्रमको लोकप्रियता भने नेसनल एथनिक एन्ड मल्टिकल्चरल ब्रोडकास्टर्स काउन्सिल NEMBC-मा पनि हाम्रो कार्यक्रमको चर्चा चलेको छ। सीता, निकै खुसीको खबर हो। यसको परिणामस्वरूप हाम्रो कार्यक्रम NEMBC युथ प्रोग्राम अफ द इयर 2012 को सम्मानका लागि मनोनयनमा परेको हर्षको कुरा हामी श्रोताहरूलाई यहीँबाट आजकै दिन हामीलाई श्रोताहरूलाई हामी जानकारी गराउँछौँ। निकै
एकदमै खुसीको कुरा, हामीले प्रोग्राम चलाउन थालेको कति पनि भएको छैन, यति छोटो समयमा नोमिनेट भएको छौँ हामी।
हामी श्रोताहरूलाई जानकारी गराउँ यो अवार्ड के हो भनेर, अलिकति आजको कार्यक्रमको औपचारिक रूपमा हामी अगाडि बढ्नुभन्दा अलिकति यो अवार्ड हामी कसरी पाउन हामी अवार्ड त पाइहालेको छैनौँ, हामी नोमिनेसनमा परेको तिनवटा कार्यक्रम, अरू दुईवटा कार्यक्रमसँग नोमिनेसनमा परेको छौँ। हामी यस मनोनयनबाट धेरै उत्साहित हुनका साथै हाम्रो समाजमा निकै जिम्मेवारी बढेको पनि हामीले बोध गरेका छौँ, हामीले महसुस गरेका छौँ। कार्यक्रम युवा संसार 4EBFM 98.1 मेगाहर्जका अन्य दुई कार्यक्रम रेडियो बाराकी र अक्सिजन युथ प्रोग्राम, सायदै यी कार्यक्रमहरू पनि हामी जस्तै एथनिक ब्रोडकास्टर्स हुन्छ किनकि उहाँहरू मनोनयनमा पर्नुभएको छ र यी कार्यक्रमका साथ हाम्रो कार्यक्रम पनि मनोनयनमा परेको छ। यति तीन कार्यक्रमहरूमध्ये यो पुरस्कार कसले पाउने हो भन्ने निर्ख्योल भने आगामी नोभेम्बर 23-25 एडलेडमा हुने 2012 NEMBC एनुअल कन्फरेन्समा हुनेछ यो पुरस्कारको परिचय। छोटो रूपमा परिचय दिनुपर्दा यसलाई युथ मल्टिकल्चरल एथनिक प्रोग्राम अफ द इयर इयर अवार्ड भनिन्छ र हाम्रो कार्यक्रमले समुदायमा प्रत्यक्ष सामेल भई समुदायकै विषयवस्तु उठान गरी निकै पृथक रहेको प्रमाणहरू प्रस्तुत गरेकाले हाम्रो कार्यक्रम मनोरञ्जनमा पर्न सफल भएको छ. श्रोताहरू हामीलाई निकै हर्षको खबर हो, यो निकै उत्साहको खबर रहेको छ. यस्तो सफलताको श्रेय हामी मल्टिकल्चरल युथ साउथ अस्ट्रेलिया रेडियो एडलेड का सम्पूर्ण परिवार हाम्रा प्यारा प्यारा श्रोताहरू त छँदै श्रोताहरू नै हुनुहुन्छ र बासा हाम्रो मातृ सङ्गठन छ नि भुटनिस अस्ट्रेलियन एसोसिएसन अफ साउथ अस्ट्रेलिया. सम्पूर्ण भुटानी समुदाय अस्ट्रेलियामा मात्र नभएर सारा संसारभरि रहेर बस्नुभएका भुटानी समुदाय र अति नै मिलनसार तथा कर्तव्यनिष्ठ हाम्रा प्रस्तुताहरूलाई पनि म छुटाउँदिनँ र यसमा हामी सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु.
हजुर, अब चाहिँ गीत सुनौँ.
अबको पालीमा हामी गीत सुन्छौँ र त्यसपछि मात्रै आज हामी युवा गतिविधिको क्रममा जानेछौँ. अब हाम्रो पहिलो गीत रहेको छ रविन शर्माको आवाजमा हर्षले मन मेरो छुमेको छ.
हर्षले मन मेरो झुमेको छ, हर्षले मन मेरो झुमेको छ, जीवनमा नयाँ घाम लागेको छ. आज सारा शरीर भरि खुसीको लहर छाएको छ, हर्षले मन मेरो झुमेको छ, जीवनमा लागेको छ. आज सारा शरीर भरि खुसीको लहर छाएको छ, हर्षले मन मेरो झुमेको छ.
हजुर, सुमधुर स्वरका धनी रविन शर्मा भन्दै थिए, हर्षले मन मेरो चुमेको छ, तर हर्षले हाम्रो पनि मन चुमेको छ। श्रोताहरू, हामीले अघि एकदम हर्षको खबर सुनायौँ, यसले गर्दा हाम्रो पनि निकै हर्षले मन चुमेको छ। रेडियोमा आएर बोल्न पाउँदा र निकै सफलताको सिँढी चढ्न पाउँदा हामीले पनि निकै हर्षको महसुस गरेका छौँ। हामी आजको कार्यक्रममा केही रमाइला खबर र केही अलिकति नरमाइला खबर पनि, तितामिठा खबरहरू हामी पस्किनेछौँ। केही गीतहरू त हामी बजाइहाल्यौँ, सुरु नै गऱ्यौँ, बजाउने नै छौँ। र तिहारको बारेमा अलिकति छलफल गर्नेछौँ। गत हप्ता तिहार भयो र विभिन्न नराम्रा घटनाहरू पनि घटेका छन्, सायद अमेरिकामा भुटानी समुदायमा क्याम्पमा पनि। यी घटनाबारे हामी आजको कार्यक्रममा विशेषतः कुरा गर्नेछौँ। र अबको पालो रहेको छ कार्यक्रममा सदा चाहिँ युवा गतिविधि। सीता,
पुनर्वास भएको पाँचौँ वर्षमा एडिलेटमा बस्ने भुटानीहरूका लागि यसपालिको तिहार निकै रमाइलो गरी आयो। अरू सालको भन्दा यसपालि देउसी खेल्नेको लहर निकै थियो। आधा दर्जनभन्दा बढी देउसी समूहहरू यसपालि देखिएका थिए। देउसी खेल्नेमा युवाहरू बढी अग्रसर भएको देखियो। अधिकांश समूहहरू युवाहरूले बनाएका थिए। हामीले यिनै एक युवा समुदायमध्ये एकले खेलेको देउसी रेकर्ड गरेर तपाईँहरूलाई सुनाउन ल्याएका छौँ। यो समूह हो यही पाली पारा हिल्स हाई स्कुलबाट कक्षा 12 पास गर्ने युवाहरू।
खुसीको झिलिमिली आहै कालो कार्तिक आहै रमाइलो तिहार आहै मनाउ है साथी हो आहै जनाउ है साथी हो आहै जनाउ है साथी हो आहै सधैँमा सधैँ आहै कहाँ पो आउँछ आहै वर्षमा दिनको आहै तिन दिने तिहार आहै तिन दिने तिहार आहै देउसीमा खेल्दै आहै नाच खेला गर्दै आहै नाच खेला गर्दै आहै मनाउ है साथी हो आहै जनाउ है साथी हो आहै जनाउ है साथी हो आहै हामीमा त्यसै आहै आएका होइनौ आहै बलिमा राजको आहै हुकुमा हुँदा आहै कालो बाटो आहै चिप्लो बाटो आहै गाडीमा कुदाइ आहै आएका हामी आहै गाडीमा कुदाइ आहै आएका हामी आहै घर बेटी आको आहै मन्जुरी हिँड्दै आहै घर बेटी आको आहै मन्जुरी हिँड्दै आहै यसै घरको आहै सिटिङ रुममा आहै चारै कुना आहै देउसी खेल्दै आहै मनाउ है साथी हो आहै जनाउ है साथी हो।
फारा हिल्स हाई स्कुलका युवाहरू देउसी खेल्दै। क्यानाडाको ब्रिटिस कोलम्बिया स्टेटमा अरूको केयरमा बाँचेका बालबच्चा र युवाहरूका लागि सरकारले विशेष कार्यक्रम ल्याउनु पर्ने एक अध्ययनले देखाएको छ। मेरी एलेन टर्फेल ल्याफोन्ड बीसी रिप्रेजेन्टेटिभ फर चिल्ड्रेन एन्ड युथले 15 आत्महत्या र आफैलाई हानि पुर्याउने प्रकृतिका 74 घटनाहरूको अध्ययनपछि यो सुझाव दिएकी हुन्। उनले पालेका बालबालिकाले जीवनमा धेरै पटक आफैलाई हानि पुर्याउने काम गर्ने र यस्ता कार्यले उनीहरूमा आत्महत्या गर्ने प्रवचन गर्ने देखाएको छ। अध्ययनका अनुसार सामाजिक कार्यकर्ताले गरेको निरन्तर प्रयास यस्ता घटना कम गर्नमा खासै उत्पादक हुन सकेको छैन। उनीहरूले पाउने सेवा उनीहरूको पीडा बुलाउनु खालको नभएको अध्ययनले निचोड निकालेको छ। ती बालबालिका घरिघरि परिवार फेरेर बस्नुपर्ने अनि बसेको परिवारमा पनि राम्रो हेरचाह र स्याहार नपाउने समस्याबाट ग्रस्त छन्।
गानाको एक ठुलो व्यापारी स्थान आरएलजी कम्युनिकेसनले सरकारसित मिलेर युथ इन आइसिटी मोड्युल अन्तर्गत देशभरि गरिने 30,000 युवालाई इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजीबारे तालिम दिने भएको छ। यस्ता तालिमबाट युवाहरूलाई रोजगारी खोज्न सहज हुने सरकारले अनुमान गरेको छ। युवाहरूलाई स्वरोजगार बनाउने र आर्थिक रूपले स्वतन्त्र पत्रका लागि अबको फ्रेसमा रिपेयर र कम्प्युटर एसेम्ब्लिङ बारे विस्तृत तालिम दिनेछ। अर्को फ्रेसको कार्यक्रममा जनवरीबाट सुरु हुनेछ। गएको पहिलो फेसमा आरएलजी इन्स्टिट्युट अफ टेक्नोलोजी र गाना युथ इम्प्लोयमेन्ट एन्ड इन्टरप्रेनियरसिप एजेन्ट मिलेर 7,134 युवाहरूलाई इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी सम्बन्धी तालिम दिने भएको छ।
भारतमा नर्थ इस्ट युथ फेस्टिभलको तेस्रो संस्करण सकिएको छ। अरुणाचल प्रदेशमा मुख्यमन्त्री नबाम टुकीले मेलाको समापन गरे। 3 दिन चलेको यो मेलामा 24 राज्यका 1500 भन्दा बढी युवाले भाग लिएका थिए। युनियन मिनिस्ट्री अफ युथ एफेयर्स एन्ड स्पोर्ट्सको सहयोगमा अरुणाचल प्रदेशको डिपार्टमेन्ट अफ स्पोर्ट्स एन्ड युथ एफेयर्सका मेलाको आयोजना गरेको थियो। संस्कृति भाषा र धर्मको विविधताका बावजुद सामाजिक सद्भाव र प्रगतिका लागि युवाले कसरी भूमिका खेल्न सक्छ भन्ने विषयमा मेला केन्द्रित रहेको थियो।
एडिलेड हिल्स काउन्सिलको अग्रसरतामा तयार पारिएको यु डेभलपमेन्ट रिसर्च प्रोजेक्टले युवा केन्द्रीय कार्यक्रम ल्याउन पर्ने जोड दिएको छ। रिसर्च प्रोजेक्टले भनेको छ, युवाहरू पनि समुदायका लागि काम गर्न जागरिलो र सकारात्मक छ, तर उनीहरूलाई चाहिने जति अधिकार दिएको छैन। रिसर्च प्रोजेक्टले 12-15 वर्षका युवाहरूलाई लक्षित गरेर विशेष कार्यक्रम ल्याउने भनेको छ। युवा कर्मचारीलाई थप तालिम दिने, युथ डेभलपमेन्ट इन लोकल गभर्मेन्ट समेत सम्मेलन गर्ने, काउन्सिल स्टाफ र निर्वासित कानुनी सिल्लालाई युवाका समस्याबारे राम्रो शिक्षा र स्टेट गभर्मेन्टलाई युवा नीति बनाउन सुरुवात दिएको छ।
यो थियो युवा गतिविधि। हामी कार्यक्रम प्रस्तुत गर्दै जानेछौँ। हामी अहिले अघि कार्यक्रमको रूपरेखा अनुसार हामीले भनेका थियौँ देउसी भैली र तिहार कसरी मनाइए विश्वभर नै हामी हाम्रा समुदाय रहेको ठाउँमा भन्ने बारेमा एउटा समीक्षा गर्नेछौँ। अबको पालोमा एकछिनमा गीतहरू बजाइसकेपछि र अबको पालीमा भने हामी सोझै गीत बजाउँछौँ सिधा, होइन?
हजुर, यो गीत रहेको छ एज ब्यान्डको पागल नबनाऊ।
हजुर,
पागल नभन।
Thank you.
हजुर, हामीले भर्खर सुन्यौँ एज ब्यान्डको गीत पागल नभन मलाई। अब चाहिँ कार्यक्रममा पालो भएको छ देउसी भैलीको कुरा गर्ने, होइन देवी?
हो सीता, तिम्रो चाहिँ म तिमीलाई नै सोध्छु, तिहार कस्तो भयो त तिम्रो?
तिहार एकदम रमाइलो भयो, देउसी भैली खेल्न हिँड्यो,
होइन,
रमाइलो भयो। अनि देवीको?
म मेरो पनि ठिक ठिकै भयो, तिहार मनाइएन खासै, होइन, यसपालि
कारणले गर्दाखेरि
देउसी भैलो खेल्न पनि हिँडिएन यसपालि, नभएपछि हिँड्ने कुरा भएन, होइन। रमाइलो हो देउसी भैलो भनेको, शोक परिराखेको होला देउसी भैलो खेल्नको लागि, हिँड्न राम्रो पनि होइन, होइन। तर मैले चाहिँ यसो अध्ययन गरेँ सबैतिर, होइन, त्यहाँ गर्दा चाहिँ निकै चहल पहलका साथ दसैँ मनाएको, दसैँ तिहारै मनाएको भनौँ न, निकै नै चहल पहल, निकै नै रमाइलोको साथ तिहार मनाइयो विश्वभरि नै जस्तो लाग्छ मलाई, होइन। यस वर्ष पनि नेपाल र भुटान लगायत सबै मुलुकहरूमा जहाँ जहाँ हामी भुटानी नेपालीहरू बसेका छौँ त्यहाँ चहल पहलका साथ दसैँ तिहार मनाइयो। यो कहाँबाट हामीले थाहा पाइन्छ भन्दा त एउटै हामीसँग धेरै नै नजिक रहेको प्रविधिको आयाम रहेको छ नि, फेसबुक, त्यसले भाइटिका, लक्ष्मी पूजा आदिको प्रत्यक्ष प्रसारणै गरे जस्तो, होइन, कसैले भाइटिका गर्ने, त्योभन्दा अगाडि लक्ष्मी पूजा गर्ने, देउसी भैली खेलेको, भाइटिका लगाएको, फेसबुकबाट एकदमै लाइभ स्ट्रिमिङ
भयो,
निकै रमाइलो। यसले गर्दाखेरि यो एउटा सामाजिक सञ्जाल छ फेसबुकले गर्दाखेरि निकै नै यसपालिको तिहार सफलतापूर्वक विश्वभरि नै मनाएको जस्तो मलाई लागेको छ, होइन, भव्य रूपमा मनाएको चाहिँ यी फेसबुकले गर्दाखेरि हामीले देखेको छ, होइन। विदेशमा तिहारको सार्वजनिक बिदा त हुँदैन, तरै पनि काम सकाएर, होइन, कोही काममा काम गर्ने युवाहरू काम सकाएर अथवा कामबाट छुट्टी लिएर पढ्ने युवाहरू युनिभर्सिटीमा युनिभर्सिटीको क्लास गरेर अथवा काम सकाएर, होइन, अथवा एकछिन भ्याएर भए पनि अथवा काम थाती राखेर भए पनि आएर तिहारलाई मनाए, तिहार मनाउनलाई मान्यता दिएको, हामीले नि त्यसै गऱ्यौँ भने मान्यता दिएको संसारभर नै त्यस्तै नै देखियो, होइन। यसो यो चाहिँ निकै नै एउटा गर्वको कुरा भन्नुपर्छ, यसो गर्नाले सात समुद्र पारीका देशहरूमा पनि धर्म संस्कृति चाडपर्वहरूले उति नै महत्त्व पाउने कुरा पनि झल्किन्छ यसो गर्दाखेरि, होइन। अर्को कुरा मैले देखेको चाहिँ तिहारलाई भव्य रूपमा मनाउनु र रमाइलो गर्नु विदेशमा प्रायः सबै कुराको पाउनु उपलब्ध हुनु, होइन, केही अभाव छैन नि यहाँ आएपछि, होइन, होइन, पाउनुले पनि निकै सफल तिहार भएको जस्तो लाग्छ मलाई र अनुमान पनि सबैले यसरी नै गरेका छन्। शरणार्थी शिविरमा चरम अभावका साथ दसैँ तिहार मनाएको जल्दी सम्झिराख्छौँ हामी, होइन, अहिले अभावै अभाव थियो, केही थिएन त्यहाँ, सामान बजारमा टन्नै पाइन्थ्यो तर पैसा, होइन, आर्थिक अभावको कारणले गर्दाखेरि सम्झिँदै विश्वका मुलुकहरूले आफ्नो अहिले हालसम्म थलो बनाइसकेका आम भुटानी जनसमुदायले, होइन,
अभावै थियो र पनि अब एक किसिमको रमाइलो हुन्थ्यो, त्यही मिस गर्यौँ हामीले यहाँ
यहाँ यहाँ पनि, तर एक प्रकारको रमाइलो, बेग्लै एक प्रकारको रमाइलो भयो,
अर्कै खालको हुन्थ्यो अब सबै।
विभिन्न देशमा पुनर्वास हुन थाल्दा मानिसहरूले भन्ने गर्थे नि त्यहाँ चाडपर्वहरू मनाउन नसकिएला कि, होइन, चाडपर्व मनाउनको लागि विभिन्न सामग्रीहरू चाहिन्छ, तीहरू अभाव होला कि भन्ने, होइन, ती प्रारम्भिक अनुमानहरू थिए, ती चाहिँ अहिले चाहिँ एकाएक बिस्तारै बिस्तारै गलत हुँदै गइरहेका छन्, किनभने अहिले अभावै केही छैन, हामीले अब सप्तरङ्गी टिकादेखि लिएर, होइन, दियो, इभन बाल्ने औँसीमा बाल्ने दियो, क्यान्डल त जति पाइन्छ नै, तर दियो समेत पनि पाइन्छ यहाँनिर, होइन, बाती समेत
इलेक्ट्रिक इलेक्ट्रिक हुन्छ,
इलेक्ट्रिक पनि हुन्छ अथवा नन इलेक्ट्रिक हामीले गर्ने युजल नर्मल खालको पनि पाइन्छ, होइन, त्यो पनि हामीले सहज भयो, होइन। चाडपर्वलाई अवसर बनाएर अर्को चाडपर्वलाई अवसर बनाएर अर्को एउटा निकै नै सफल तरिकाले चाहिँ आयोजना गरे सांस्कृतिक कार्यक्रमहरू विदेशमा आयोजना गरिँदैछन् होइन अमेरिकामा यहाँ पनि निकै विदेश यहाँका सांस्कृतिक कार्यक्रमहरू चाडपर्वका कार्यक्रमहरू आयोजना भएका देखिए हामी पनि कति कार्यक्रममा सामेल भयौँ होइन यस्ता कार्यक्रमहरू निकै सफलतापूर्वक भए हामीले विदेशमा मात्रै कुरा गर्नु हुँदैन शरणार्थी शिविर भइरहेको छ अहिले पनि मैले देखाएको छु निकै कार्यक्रमहरू दसैँ तिहारका कार्यक्रमहरू चाहिँ भएको खबरहरू हामीले पाएका छौँ हाम्रा साथीहरूबाट यस्ता खबरहरू हामीले पाइरहेका छौँ सफलतापूर्वक यस्ता कार्यक्रमहरू आयोजना गरिराखेको छ होइन अर्को रमाइलो कुरा चाहिँ देउसी भैली केही नै आउँछ तिहारमा
मेन
देउसी भैली खेल्नेको जमात पनि निकै ठुलो देखियो यसपालि अस्ट्रेलियाको कुरा गर्दा साउथ अस्ट्रेलियाको विशेष कुरा गर्दाखेरि निकै नै ठुलो देउसी भैली खेल्ने जमातहरू निकै नै अघि युवा गतिविधिमा हामीले प्रस्तुत गरे अनुसार हामीले पारायल्सका युवा भाइहरूको देउसी हामीले यहाँबाट सुनायौँ भने निकै अरू त्यस्ता ग्रुपहरू निकै नै आए हाम्रो भर्खरै जन्मेको नमस्ते कल्चर समूहले पनि खेल्यो भने अर्को एउटा ग्रुपले पनि खेल्यो र धेरै देउसी भैली रमाइलोको लागि खेल्यो भने कसैले चाहिँ देउसी भैली मानवीय सहयोग जुटाउन होइन र मानवीय सहयोग अथवा सामाजिक उत्थानका लागि खेलेको पाइयो उदाहरणका लागि अर्को एउटा समुदाय एउटा समूहले सानो समूहले देउसी खेल्यो दिल सुभाष श्रेष्ठ जो नेपाली दिदी हुनुहुन्छ उहाँले आत्मा उहाँले वृद्धहरूलाई र बालबालिकाहरूलाई पालेर गर्नुभएको छ उहाँ निकै आर्थिक अभावले निकै कठिनाई झेलिराख्नु भएको छ र उहाँलाई सहयोग गर्नको लागि चाहिँ अर्को एउटा समूहले निकै नै अर्थ सङ्कलन गरेको छ उहाँलाई यो पैसा चाहिँ चाँडै नै हस्तान्तरण गर्ने कार्यक्रम पनि रहेको छ उहाँहरूले $1736 उठाउनु भएको छ निकै ठुलो रकम यो चाहिँ नेपालको हकमा निकै नै ठुलो रकम हुन्छ धेरै धेरै धन्यवाद उहाँहरूलाई दिलसेवा दिदी पनि धेरै उहाँहरूसँग आभारी हुनुहुनेछ र अर्को एउटा रमाइलो पक्ष तिहारको बेला मैले देखेको भने अमेरिकी राष्ट्रपति बराक ओबामाले पुनर्निर्वाचित भए लगत्तै व्हाइट हाउसबाट तिहारको शुभकामना दिएपछि हाम्रा अमेरिकामा बस्ने भुटानी जनमानसलाई तिहार थप रमाइलो थप मजबुत तरिकाले मनाउने एउटा जोस मिलेको जस्तो लागेको छ मलाई यो चाहिँ हामीले छोटकरीमा विश्वभरि हाम्रा भुटानी समुदाय रहेको ठाउँमा तिहारहरू मनाइयो कसरी रमाइलो गरियो भन्ने विषयमा चाहिँ अलिकति समीक्षा गर्न खोजेका थियौँ र यो नै थियो श्रोताहरू तिहार त गइसकेको छ आगौँ फेरि रमाइलो लिएर तिहार फर्कनेछ हामीले आशा लियौँ र तिहारले गर्दाखेरि सबैलाई एकैसाथ निकै नै रमाइलो गर्ने वातावरण मिल्यो भन्नुपर्छ हामीले
हजुर हामीले नै आशा गरौँ हाम्रो साथीहरूले एकदमै रमाइलो गरेर मनाउनु भयो होला देउसी खेल्न जानुभयो होला हामी जस्तै होइन देवी
अब हामी तिहारको कुरा गरिसकेपछि हामी के को कुरा गर्छौँ भने त्योभन्दा अगाडि हामी गीत सुनाउँछौँ है गीत श्रोताहरूको लागि एउटा गीत सुनाउँछौँ गीत रहेको छ बाँचेको थिएँ प्रमोद खरेलको आवाजमा यो गीत श्रोताहरूको लागि र सबै तिहारहरू तिहार मनाएर भर्खरै थकित मुद्रामा घरमा बस्नु र हामीलाई सुनिराख्नु भएको छ भने यो गीत निकै नै रमाइलो गीत छ यो सुन्दै रहनु होला
तिमीले जिन्दगी डुबाई दियो के सोचेको थिए तिमीलाई यही हे के सोचेको थिए जिंदगी का हरे पलमा तिम्रै माया पाऊं भन्थे जिंदगी का हरे पलमा चोखो माया लाई मेरो चोखो माया लाई निठुर भई उचिए रतिनी थिए तिमीलाई यही ये के सोचे को थिए तिमीलाई के दिए रा तिमी हस्तै अन्तै लाग्यो छाती भित्र आगो बल्यो तिमी हस्तै अन्तै लाग्यो छाती भित्र आगो बल्यो हर क्षण तिम्रै यादले पीडा बन्छ मुटु जति माया दिए पनी जति माया दिए पनी आखिर मा तिमी पराही हो ये सोचे को थिए तिमी लाही
प्रमोद खरेल बाँचेको थिए सिधालाई. अब हामी कार्यक्रममा श्रोताहरूलाई स्वागत गर्दै आजको कार्यक्रम युवा संसारमा म देवी पोखरेल र सीता हामी छौँ. यो कार्यक्रम युवा संसार रेडियो एडलेड 101.5 मेगाहर्जको तरङ्ग र रेडियो एडलेड .edu.au लाइभ स्ट्रिमिङ. सीतालाई सोध्नु पऱ्यो म एउटा कुरा. सीता तिमी गाडी यहाँ पब्लिक ट्रान्सपोर्ट र आफ्नो कारहरू कतिको प्रयोग गरेर हिँड्छौ?
प्राय त अनि कार बसै हुन्छ नि, हिँड्ने त अब कुरै हुँदैन
होइन. म पनि त्यसै गर्छु, अलिकति
अलिकति अलिकति अब हिँड्ने हुन्छ नि, वाकिङ डिस्टेन्समा पनि अब कार
लगेर जाउँ जस्तो लाग्छ हामीलाई होइन,
हिँडिरहनु भन्दा.
तर यहाँ हामी अब प्रस्तुत गर्न लागिरहेको छौँ, एउटा सामग्री छ हामीसँग प्राप्त भएको, हामीलाई यो उपलब्ध गराउनु भएको छ बेलडाङ्गीबाट तिलक निरौलाजी. उहाँ हाम्रा निकै शुभचिन्तक हुनुहुन्छ, उहाँ भुटान न्युज सर्भिसमा न्युज कोअर्डिनेटरको काम पनि गर्नुहुन्छ. उहाँसँग फेसबुकमा कुरा भइराख्दाखेरि उहाँले यो सामग्री उहाँको वालबाट मैले पाएर उहाँको अनुमतिमा आज यहाँ प्रस्तुत गर्न खोजिरहेको छु. उहाँलाई धेरै धेरै धन्यवाद यो सामग्री प्रस्तुत गर्न हामीलाई अनुमति दिनुभएकोमा. सीधा सुरु गर्ने हो कि?
हजुर, अहिलेको समयमा कुनै पनि मानिस जहाँ जानु परे पनि कुनै पनि सवारी साधन प्रयोग गर्दिन भन्छ भने त्यो हावादारी गफ ठहरिन जान्छ.
अवश्य पनि गफै त हुन्छ, हामी नै युवा छौँ होइन, हामीले एक्सर्साइज हिँड्दाखेरि एक्सर्साइज हुन्छ हुनुपर्नेमा हामी खालि कार कि पब्लिक ट्रान्सपोर्ट लिएर नगइकन हामीलाई हुँदै हुँदैन
एक्सर्साइज गरेको हुँदा चाहिँ हामी उता क्या फिटनेस सेन्टर गरेकोलाई मात्रै एक्सर्साइज भन्छौँ कि.
तर यहाँ एकजना वृद्धको हामी कुरा गर्दैछौँ, उहाँले चाहिँ निकै नै चमत्कारै देखाउनु भएको जस्तो लाग्छ मलाई. भन्दै जाउँ त,
अहिलेको जस्तो आधुनिक यातायातको युगमा लामो दूरी या एक देशबाट अर्को देशसम्म बिना कुनै सवारी साधन प्रस्थान गर्न अध्यापन छ. तर हाल असम्भव छ, सरी, तर हाल मोरङको सनिसरी भुटानी शिविरमा रहेका एक शरणार्थीले यसलाई असम्भव तुल्याएका छन्।
यसअघि झापा स्थित भुटानी शरणार्थी शिविर खुदनाबारीमा रहेका प्रेम धोज सुब्बाले सो शिविरबाट स्थानान्तरण हुने क्रममा दात्री निकायको गाडी चढ्दै नचढी आफै हिँडेर मोरङको सनिसरी शिविर आइपुगेका थिए. भुटानको साम्से जिल्लाको बोदेल गाउँमा 2008 विक्रमसम्म 2008 जन्मेका सुब्बाले करिब 45 किलोमिटरको दूरी दुई दिन हिँडेर पुरा गरेका थिए। खुद्रबारीबाट बिहान हिँडेका उनी साँझ सुरुङ्ग पुगेर त्यहाँ बास बसेका थिए भने भोलिपल्ट बिहान त्यहाँबाट उठेर हिँडेका माफ गर्नु श्रोताहरू हिँडेका उनी साँझ शनेश्वरी शिविर आइपुगेका थिए। भुटानमा छँदा खेती किसानमा काम गर्ने गरेका सुब्बाका दुई छोरा र तीन छोरी छन्। गाडीमा चाहिँ किन नचढ्नु भएको भन्ने प्रश्नमा उहाँले भन्नुहुन्छ, 43 वर्ष अघिको कुरा निकाल्दै उहाँले के भन्नुहुन्छ भने, गाडीमा चढेको अनुभव मसँग पनि छ। उनले भुटानमा छँदा करिब 18 वर्षको उमेरमा चिनको सीमा नजिक काम गर्न जाँदा गाडी चढेको बताए। त्यस समयमा बान्थाको कारण म मरे सरह भएँ। उनले भने, मलाई त्यस बेला केही थाहा भएन। भोलिपल्ट साथीहरूले हिजोको घटना सुनाउँदा मात्र मैले थाहा पाएँ म त्यस बेला बेहोस भएको रहेछु, अनि त्यसै बेलादेखि गाडी नचढ्ने कसम खाएको उनले बताए। अब चाहिँ गाडीमा चढ्ने कि नचढ्ने भन्ने प्रश्नमा, अब त मरे पनि म गाडीमा चढ्दिनँ। 2048 सालमा 7 हिँडेर भुटानको साम्चीबाट समेत नेपालको खुद्रबारी शिविरमा आइपुगेका थिए। यस्तो आश्चर्यजनक हुनुहुन्छ भने निकै नै के भन्नु, मलाई ब्रेव भन्छु,
एकदमै स्ट्रङ किसिमको मान्छे हुनुहुँदो रहेछ। स्थानीय स्तरमा काम गर्ने सुब्बाले हिँडेरै टाढा टाढासम्म पनि काम गर्न पुगेका बताए। तपाईँ तेस्रो मुलुकमा चाहिँ जानुहुन्न भनेर प्रश्नमा हँसिलो स्वभावमा सुब्बाले भने, जान्न, अमेरिकामा त नजाने, नेपालमै बस्ने, यताउता काम गर्ने नेपालमै बस्ने। साह्रै बिरामी पर्दा चाहिँ हस्पिटल जानका लागि गाडी त चढ्नै पर्यो नि, के तपाईँ त्यस बेला गाडी चढ्नुहुन्न भनेर भन्ने प्रश्नमा सुब्बाले हाँस्दै भने, म झापाको खुजनाबारीमा हुँदा एक दिन साह्रै बिरामी परेको थिएँ, मलाई अस्पताल लाने गाडी पनि त्यसै बेला आएको थियो, त्यसै बेला मैले नै आफै बरु मरे नि मर्छु भनेर गाडीलाई फर्काइदिएको थिएँ। फेरि पनि साह्रै बिरामी परे भने म मर्छु गाडी चढेर अस्पताल जान्न। मानिसले कल्पनासम्म नगर्ने कार्य सुब्बाले गरेर देखाए। स्थानीय मानिसहरूलाई अहिले 3 पारेका छन्,
निकै छक्क पारेकै नै छन् हामीलाई पनि। त्यही सभा यो सामग्री मैले हाम्रो श्रोताहरूलाई सुनाउन मलाई मन परेको थियो। स्मरण योग्य कुरा के छ भने, पहिला पनि हामीले यो उहाँको बारेमा एउटा हामीले पहिला शरणार्थी शिविरमा हुँदाखेरि अङ्ग्रेजी पत्रिका साङ्ग्रिला सन्देश निकाल्दाखेरि पनि हामीले उहाँको यो भुटानबाट हिँड्दै आएको भन्ने कुरा सुनेर चाहिँ त्यसपछि पनि उहाँ गाडी प्रयोग नगर्ने भन्ने कुरा सुन्दाखेरि चाहिँ हामीले एउटा फिचर लेख चाहिँ हामीले छपाएको भन्ने मलाई जहाँसम्म लाग्छ उहीँ व्यक्ति हुनुपर्छ, किनभने अरू त छैन नि त्यस्तो। हामीले एउटा चाहिँ यस्तो लेख पक्का पनि छपाएकै थियौँ त्यतिखेर, 2001-2 सालतिरको कुरा हो।
भुटानदेखि नेपालसम्म हिँडेर आउनु भनेको सानो कुरो हो त,
निकै नै बलवान हुनुहुन्छ प्रेमदोज सुब्बाजी, तपाईँलाई हामी निकै नै के भन्नु सेल्युट गर्छौँ होइन। र यो लेख उपलब्ध गराइदिनु भएकोमा तिलक निरौलालाई पुनः धन्यवाद दिँदै, अर्को गीत हामी सँग रहेको छ प्रशान्त तामाङको आवाजमा, हरे ख्यानम भन्ने निकै रमाइलो गीत श्रोताहरूको लागि।
Steve, Radio Adelaide wants a promo from us.
Cool, what for?
The Radio Adelaide Quiz Night. Let's get quizzical.
Is it a video game quiz?
No, it's a music thing.
We do retro video games. What do we know about music?
Can't you just give the details and add a joke or two?
All right, give me the deets.
It's at the Governor Hindmarsh on the 21st of November.
21st of November.
And they can pre-book tickets for $10 from the station on 8313 5000.
$10 tickets, okay. No jokes spring to mind.
That's all right. I'm sure you'll think of something.
Yes.
यो एउटा प्रोमो ब्रेकभन्दा पहिल्यै हामीले प्रशान्त तामाङको आवाजमा हरिक्यानम भन्ने गीत श्रोताहरूको लागि प्रस्तुत गर्दै थियौँ. अबको पालोमा हामी एउटा अघि नै हामीले कार्यक्रमको रूपरेखामा हामीले कहिले सुखदका खबर, कहिले रमाइला खबर, कहिले दुःखदका खबर हामी सुनाउँछौँ भनेर भनेको थियौँ. एउटा आत्महत्याको खबर हामीसँग प्राप्त भएको छ, निकै दुःखदको खबर, निकै तिहारको बेला भएको घटना होइन. र त्यस साथसाथै जोडेर हामीले एउटा सानो तथ्याङ्क पनि प्रस्तुत गर्ने कोसिस गरेका छौँ आजको कार्यक्रम युवा संसारमा. तिहारको रमाइलो गर्ने बेलामा अमेरिकाको ओहायो राज्यको सिन्सिनाटीमा पुनर्वास हुनुभएका अधिकारी परिवारलाई पनि दुःखद घटनाको सामना गर्नु परेको थियो. 28 वर्षीय नारायण अधिकारीले आत्महत्या गरी प्राण त्यागेपछि अधिकारी परिवार लगायत अमेरिकी भुटानीहरू निकै शोकाकुल बनेका थिए. युवा नारायण अधिकारीले गत नोभेम्बर 13 तारिक मङ्गलबार घरको बाथरुममा सुन्निएर आत्महत्या गरेका थिए. शोक सन्तप्त परिवारलाई श्रद्धाञ्जली स्वरूप हामी यहाँबाट उहाँलाई निकै भाव्यवल परिवारलाई शोकाकुल अवस्थामा धैर्य धारण गर्न परमेश्वरसँग प्रार्थना गर्दछौँ. श्रोताहरू, हामीले यो उठाउन खोजेको चाहिँ आत्महत्याका घटनाहरू भुटानी समुदाय जो हामी विभिन्न राज्यहरूमा बसेका छौँ त्यहाँबाट निकै नै आउने गरेका छन्, र अझ अमेरिकामा धेरै नै बसोबास गर्नुहुन्छ त्यहाँ, र विभिन्न धेरै नै बसोबास भएको कारणले गर्दा पनि होला नि हामीले त्यहाँबाट आउने खबरहरू निकै नै सुन्ने गर्दछौँ. र गत सालमा हामीले सुन्यौँ पनि भुटानीहरू किन र के कारणले आत्महत्या गर्छन्, र फेब्रुअरी 2012 अमेरिकामा भएका भुटानीहरूद्वारा गरिएका आत्महत्याका घटनाहरू कति छन्, र ती घटनाहरू घटाउने कारणहरू, मुख्य कारणहरू के हुन्, अनि भविष्यमा यस्ता कारणहरू कसरी रोकथाम गर्न सकिन्छ भन्ने विषयमा अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले एउटा शोध भनेको रिसर्च गरेको छ, र यसको प्रतिवेदन पनि 18 अक्टोबर 2012 सार्वजनिक गरिसकेको छ. र उक्त प्रतिवेदनका अनुसार फेब्रुअरी 2012 16 भुटानीले अमेरिकाका 10 विभिन्न राज्यहरूमा आत्महत्या गरेको देखाएको छ. यसमध्ये 60%भन्दा बढी पुरुष आत्महत्या काण्ड घटना रहेका छन् भने सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले 16 घटनामध्ये 14 घटनाको विवरणहरू मात्र प्राप्त गर्न सकेको र कुरा उल्लेख गर्दै आत्महत्या गर्ने अरू प्राय 50 वर्ष मुनिका मानिसहरू रहेको र तिनीहरू अमेरिकामा आएर केवल 1 वर्ष वा कम्ती मात्र बसेको मानिसहरूले आत्महत्या गरेको पत्ता लगाएको छ. मानिसहरू रहे 14 मध्ये 13 आत्महत्या झुन्डिएर मात्र भएको कुरा पनि उल्लेख गरेको छ उक्त प्रतिवेदनमा. आत्महत्याका कारणहरू भने भाषा समस्या, शिविरमा रहेका आफ्ना आफन्तहरूबारे चिन्ता, परिवार विखण्डन, सांस्कृतिक र धार्मिक सन्तुलनको कठिनाई भन्ने अनुमान उक्त प्रतिवेदनले गरेको छ. यस शोधको प्रतिवेदन तयार गर्नको लागि एरिजोना, टेक्सास, जोर्जिया, न्युयोर्क का भुटानीहरूमा सर्वेक्षण गरिएको थियो. तपाईँहरूलाई यो प्रतिवेदन विस्तृत रूपमा अध्ययन गर्न चाहनुहुन्छ भने www.refugeehealthta.orgमा गई इन्भेस्टिगेसन अफ भुटनिज सुसाइड इन द युएस सिडिसी रिपोर्ट टु स्टेक होल्डर्स क्लिक गरी हेर्न सक्नुहुनेछ. म फेरि एकचोटि वेबसाइट दोहोऱ्याउँछु यदि तपाईँहरूलाई यो इच्छाको विषय बनेको छ भने www.refugeehealthta.org मा गएर तपाईँले यो रिपोर्ट सिधै पढ्न सक्नुहुन्छ.
हजुर, यो त थियो एकदमै दुःखद खबर अमेरिकाबाट. हामी अब पुरानो देशमा गएपछि भाषाको समस्या त भइहाल्छ नि देवी, होइन?
तर निकै भाषा समस्या, निकै अरू अरू भाषा समस्या मात्र होइन, निकै रोजगारीको समस्या, त्यहाँ गएर कल्चरल सकहरू हुन्छ होइन, सांस्कृतिक अघि बढ्यो भने सांस्कृतिक विचलनहरू आउन सक्छ. त्यो कारणले गर्दाखेरि पनि त्यस्ता समस्याहरू आउन सकेको भन्ने प्रारम्भिक अनुमान चाहिँ यो रिसर्चले देखाएको छ होइन.
हामी पोजिटिभै रहनुपर्छ, स्ट्रङै. अनि मैले सुनेको थिएँ नि हाम्रो क्याम्पमा पनि हत्या भएको थियो.
भर्खरै मेरो सुन्नमा पनि आएको छ, एउटा बेलडाङ्गीमा भर्खरै हत्या भएको छ. त्यो पनि भाइटिकाको दिन, भाइटिकाको दिन जहाँ संसारभर हिन्दू धर्मावलम्बी नेपालीहरू, हामी भुटानीहरू चेलीबाटीबाट भाइटिका लगाइरहेका थियौँ. त्यो बेला चाहिँ एउटा बेलडाङ्गीमा दुःखद घटना भएको थियो. त्यो चाहिँ एक अज्ञात समूहले गरेको एउटा एक भनौँ 40 वर्षीय मानिसको हत्या रहेको छ. एक अज्ञात समूहले गत बिहिबार साँझ भाइटिकाको दिन भुटानी शरणार्थी शिविर बेलडाङ्गी 2 40 वर्षका नरबहादुर सुब्बाको धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए. सुब्बाको मृत्यु आम्डा हस्पिटलमा उपचारका क्रममा भएको थियो. हामीलाई भर्खरै हाम्रा सहयोगी साथी भन्छु उहाँलाई म, अघि पनि एउटा लेख हामीलाई पठाउनु भएको थियो तिलक नेरौलाजी ले पठाएको खबर अनुसार बेलडाङ्गी 1 निवासी धनवीर सुब्बाले नरबहादुरको हत्या गरेको कुरा खुल्न आएको छ. यसअघि प्रहरीले हत्यामा संलग्न रहेको आशंकामा गोपाल सुनवार, मणि सुनवार, बमबहादुर राई, कल्पना राई, अरुण सुब्बा, डम्बर छेत्री र सुकमान सुब्बा गरी 7 पक्राउ गरी सोधपुछ गरेको कुरा प्रहरी निरीक्षक विजय हमालले जानकारी दिएको कुरा श्री निरौलाले हामीसँगको फेसबुक कुराकानीमा बताउनु भएको छ. भर्खरै यसबीच उक्त हत्याको भर्सना गर्दै विभिन्न भुटानी तथा नेपाली मानवाधिकारवादी सङ्गठनहरूले अधिकारवादी सङ्गठनहरूले शिविरमा बढ्दै गएको यस्ता हत्याकाण्डहरूले गर्दाखेरि सुरक्षित नभएको र सबैले सुरक्षित तवरले बाँच्न पाउनुपर्ने अधिकारको माग गर्दै र सुरक्षा व्यवस्था मिलाइदिन नेपाल सरकार समक्ष आग्रह गरेको एक विज्ञप्ति निकालेर जानकारी दिएको कुरा पनि हामीलाई निरौलाजीले बताउनु भएको छ. यस्ता घटनाहरू पटक पटक हुने गरेकाले आम मानिसमा त्रासदीपूर्ण वातावरणको सिर्जना भएको कुरा विज्ञप्तिमा उल्लेख रहेको बताउँदै तिलक निरौलाले हामीलाई जानकारी दिनुभएको छ.
हजुर, यो त थियो 2 आत्महत्या र हत्याको खबर अमेरिका र नेपालबाट. अब कार्यक्रममा पालो भएको छ एउटा गीतकै पालो भएको छ. गीत को बोल रहेको छ पर्खिराख है
भन्ने. हामी श्रोतालाई दुःखद समाचार पनि सुनायौँ र एकछिन अब यो दुःखद समाचारबाट
बिर्सेर
थकाइ मार्नको लागि चाहिँ हामी एउटा गीत पर्खिराख है भन्ने गीत सुनाउँदैछौँ है श्रोतालाई. यो गीत रहेको छ, सुन्नुहोला.
झरी न दर की राखा है हुन्छ हाम्रो मिलन तिमी पर्खी राखा है हो आँसू को झरी न दर की राखा है हुन्छ हाम्रो मिलन तिमी पर्खी राखा है पर्खी राखा है माया परखी राख है खाल्चिरी आउला बिहानी लिएर तिमी प
परखिनु हता दिन खोजने पागल मन लाई हौसला दिएरा दिन परखिनु अधेरी को परखा गिरी आउला बिहानी लिएरा दिन परखिनु हता सीना खोजने पागल मन लाई हौसला दिएरा दिन परखिनु उदाउने छ खेतमा घाम परखिरा
हजुर साथी हामी सुन्दै थियौँ पर्खिराख है भन्ने गीत. अब समयको अभावले गर्दा हामीले सबै बजाउन सकेनौँ. अब कार्यक्रममा अर्को कन्टेन्टको पालो भएको छ.
हामी
अर्को दुःखद खबरको पालो
निकै नै हामीले तिहारको बेलामा निकै दुःखद घटनाहरू घटे भुटानी समुदायहरू बिच संसारभरि नै. अर्को नै अघि हामीले भाइटिकाको दिन हत्या भएको थाहा पायौँ र अमेरिकामा अर्को आत्महत्या भएको र अहिले चाहिँ शनिश्चरका दिन शनिश्चरमा लक्ष्मी पूजाको दिन आग लागि भयो लक्ष्मी पूजाको दिन आग लागि भयो. त्यो बारे अलिकति श्रोताहरूलाई जानकारी गराउँ. समाचारभन्दा पनि एउटा हामीलाई पनि यो पुनः हाम्रा साथी हुनुहुन्छ तिलक नेहरूलाजी, उहाँले नै हामीलाई यो खबर यस्तो छ अहिलेको हालको स्थिति भनेर चाहिँ फेसबुकमा प्रेषित गर्नुभएको रहेछ र यही चाहिँ श्रोताहरूलाई अलिकति गरौँ अपडेट गरौँ. यस आगलागीमा 40 छाप्राहरू जलेर नष्ट भयो भने 21 छाप्राहरू आगलागी नियन्त्रणका लागि भत्काइएका थिए. यस घटनाबाट 110 भुटाने शरणार्थीहरू विस्थापित भएको कुरा हाम्रा सहयोगी मित्र तिलक नेहरूलाले फेसबुक मार्फत जानकारी प्रदान गर्नुभएको छ. उहाँका अनुसार हाल विस्थापितहरूलाई त्रिपाल ओढाई राखिएको छ र नष्ट छाप्राहरूको पुननिर्माण कार्य चाँडै थालिने कुरा शनिश्चरका क्याम्प सचिव चम्पासिम राईले बताउनु भएको कुरा पनि हामीलाई जानकारी दिनुभएको छ. यो आगलागी चाहिँ शरणार्थी शिविर भुटान शरणार्थी शिविर सेक्टर शनिश्चरी सेक्टर D3 लक्ष्मी पूजाको रात करिब 10 बजेतिर भएको भनेर हामीले उल्लेख गर्नुभएको छ. यो पनि निकै दुःखदको खबर. हामी आज यस्ता दुःखदका सुखदका निकै खबर प्रस्तुत गर्दा गर्दै आजको कार्यक्रम युवा संसारबाट बिदा माग्ने माग्ने बेला भएको छ. स्पेनिस प्रोग्रामका साथीहरू बाहिर हामीलाई पर्खिराख्नु भएको छ र उहाँहरूलाई हामी यो स्टुडियो छोडिदिनुपर्ने हुन्छ र आजको कार्यक्रमबाट सीता दुलाल र म देवी पोखरेललाई बिदा दिनुहोस् र जाँदा जाँदै अर्को अर्को हप्ता साथीहरू आउनुहुने भने चाहिँ हामी नै पनि जो कोही पनि आउन सक्नुहुन्छ सक्नेछौँ तपाईँहरूलाई मनोरञ्जन दिलाउनको लागि विभिन्न जानकारीहरू प्रस्तुत गर्नको लागि र जाँदा जाँदै हामी प्रस्तुत गर्दै एउटा गीत छोडेर जाँदैछौँ. निकै रमाइलो गीत नेपाली एउटा नेपाली गीत छ हामीसँग होइन हामी यसको डिटेल हामीलाई यो गीत चाहिँ छोडेर जाँदैछौँ. हस् त हामीलाई बिदा दिनुहोस्. नमस्ते
नमस्ते.
Yeah.